آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بیٹھے بہت ڈر لگتا ہے, تو بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے پیسہ کرنٹ لگاتے
ہیں. رابطہ کرتے 2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی, میں ہوں آپ کی میزبان شہناز عزیز. پروڈیوسر ہمارے اسفر امام ہیں اور ہمارے انجینئر ہیں آڈیس ریکس. تو ہمارے آج کے پروگرام میں ایک مہمان ہیں, بہت دن بعد واپس آئے ہیں اس پروگرام میں, ڈاکٹر مظہر عوان صاحب. بہت ہی ان کا ایک نیک کام ہے, یعنی لوگوں کی بینائی انہیں واپس دینا اور آنکھوں کی بیماریوں کا علاج کرنا, جس کے لیے ان کی این جی او بڑا سرگرم ہے اور کام کر رہی ہے. لیکن تھوڑا سا آج کی, اس سے پہلے کہ ڈاکٹر صاحب سے بات کرواؤں آپ کی, تھوڑا سا بتا دوں آج کی کہانی کے بارے میں. آنکھوں کی بات اس لیے آئی کہ ہمارے آج کے پہلی کہانی کار نابینا ہیں اور انہوں نے ایک ایسا کارنامہ انجام دیا ہے جس پہ بہت سارے لوگ اپنی آنکھیں جان بوجھ کے بند کر لیتے ہیں, جیسے کاروکاری کا معاملہ ہے اور جسے غیرت کے نام پر قتل کہا جاتا ہے. ویسے یہ سمجھ میں نہیں آتا کہ غیرت کے نام پر اپنی ماں اور بیٹی یا بہن کو قتل کر دینا کون سی انسانیت کا کون سا سبق دیتی ہے. یہاں فیس بک پر ایک آدھ پیغام بھی ہے اس طرح کا, جو میں ضرور آپ کو سناؤں گی. آپ سے درخواست ہے کہ اگر آپ چاہیں تو اپنے سوالات اور کمنٹس کے ساتھ یا پروگرام پسند کرنے کے لیے ہماری فیس بک لائیو پر آ سکتے ہیں, وائس آف امریکہ اردو سروس کی. تو ڈاکٹر صاحب سے اب آپ کا تعارف کرا دوں. ڈاکٹر صاحب السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
بہت خوشی ہوئی, بہت دن بعد آئے. آپ نے جب آئے تھے ہمارے پروگرام میں بڑی مدد کی تھی, نہ صرف یہ کہ آپ نے ان کی آنکھوں کا علاج کیا تھا بلکہ آپ نے ان کو آنے جانے کا خرچ اور بہت سی سہولتیں بھی فراہم کی تھیں کراچی آنے کے لیے. تو بہت ہمارے سامعین نے آپ کا شکریہ بھی ادا کیا تھا, بہت سارے سننے والوں نے آپ سے محبت کا اظہار کیا تھا, تو وہ بھی
قرض.
تو اب مجھے بتائیے تھوڑا سا ڈاکٹر صاحب کہ کیا آپ کا, میں دیکھ رہی تھی فیس بک پہ, اس پہ جا کے آپ کی ویب سائٹ پہ, تو خیر النساء ہاسپٹل ہے آپ کا جو آنکھوں کا اسپتال ہے, تھوڑا سا اس کے بارے میں مجھے بتائیے.
خیر النساء ہاسپٹل جو ہے وہ ایک انڈسٹریل کنسرن ہے, کے این این فوڈز. ان کی ایک فاؤنڈیشن ہے کے این این فاؤنڈیشن, جو یہ چیریٹیبل پرپزز کے لیے قائم کی گئی ہے.
جی,
انہوں نے ایک پروجیکٹ بنایا ہے جس پروجیکٹ کا نام ہے خیر النساء آئی ہاسپٹل. اس پروجیکٹ کی مینجمنٹ, اس کو بنانا, اس کو چلانا جو ہے وہ ویژن ٹرسٹ جو میرا بنایا ہوا ہم لوگوں کا جو ٹرسٹ ہے اس کے ذمے آیا ہے, اور ہم اس ٹرسٹ کے اندر اس کو مینج کر رہے ہیں, چلا رہے ہیں. اور اللہ کے فضل سے جو ہمارا کام ہے وہ مجموعی طور پر تو 13 سال ہو چکے ہیں, لیکن خیر النساء آئی ہاسپٹل کے نام سے ہم یہاں پر بڑی جگہ پر منتقل ہوئے ہیں, بڑا اسپتال ہے, اور یہاں پر زیادہ سے زیادہ لوگوں کی جو صلاح و فلاح کے کام ہیں, فلاحی جو کام ہے, ان کا میگنیٹیوڈ بڑھ گیا ہے, کیپیسٹی بڑھ گئی.
جی, تو ڈاکٹر صاحب مجھے جہاں تک سمجھ میں آیا کہ اسپتال جو ہے اس میں ہر طرح کے مریض آتے ہیں, وہ بھی جو صاحب حیثیت ہیں اور وہ بھی جو کہ فیس ادا نہیں کر سکتے, تو یہ صحیح ہے میرا خیال کہ اسی طرح سے آپ دونوں کو کرتے ہیں؟
جی, ہمارا جو ورکنگ ماڈل ہے وہ یہی ہے کہ ہم پہلا کام تو یہ کرتے ہیں کہ جو پرائیویٹ اداروں میں اور جو بہت مہنگا علاج جو عام لوگوں کے دسترس سے باہر ہوتا ہے اس کو ہم انتہائی سستے کر دیتے ہیں. یعنی آپ کو میں جو اندازہ بتاؤں کہ وہ آپریشن جو 35-40-50 ہزار روپے میں ہوتا ہے, اس آپریشن کو ہم فقط 12 ہزار روپے پہ لے آئے ہیں.
اچھا,
یہ تو پہلا مرحلہ ہوا. یعنی مقصد اس کا یہاں یہ ہے کہ جو وائٹ کالر مڈل کلاس کے جو لوگ ہیں وہ اس کو ان کی دسترس میں آ جائے, وہی علاج جو کہ 50-60 ہزار روپے 30 ہزار روپے میں ہوتا ہے وہی ان کے دسترس میں آ جائے. اس کے بعد وہ لوگ ہوتے ہیں جو یہ نہیں دے سکتے, یعنی کچھ اس میں سے دے سکتے ہیں, تو ہم ان سے وہ کچھ لے کر اور باقی اپنے زکات فنڈ سے اور ڈونیشن فنڈ سے اس کے اندر ڈال دیتے ہیں. اور پھر دوسری جگہ پر وہ لوگ ہوتے ہیں کہ جن کی حالت ہی بتا رہی ہوتی ہے कि ये लोग बिल्कुल डिजर्विंग हैं, इनसे कुछ भी नहीं लिया जा सकता, उनको उनका टोटली फ्री इलाज कर दिया जाता है।
अच्छा,
तो इस तरह ये हर एक के लिए फ्री नहीं है और हर एक के लिए पैसे से भी नहीं है। बस हम जो है वो इस तरह की सूरत निकालते हैं कि कुछ ना कुछ सेल्फ सस्टेनेबिलिटी भी हो, कुछ ना कुछ हम जनरेट भी करें फंड जिसको चलाए रखने के लिए।
बिल्कुल, और जाहिर है कि इसमें एक तरह से उनका काम भी होता है जो साहिब हैसियत लोग हैं, और उससे आपको दूसरे मरीजों के लिए फंड्स भी मिलते हैं, लेकिन आपका ज़कात और दूसरे भी जो सोर्स। तो डॉक्टर साहब, आपको क्या लगता है कि लोग दिल खोल के देते हैं, इस नेक काम में हिस्सा लेते हैं?
जी, ये तो बड़ा ही अलग क्रम है कि इस अरसे में वो जो कॉन्फिडेंस लेवल हमारे डोनर्स का है वो अलग दूसरे का अच्छा हुआ है। अब हमें लोग, जो लोगों की तादाद है और जो मैग्नीट्यूड है, जो पंच के अमाउंट है, उन सब के अंदर इजाफा होता चला जा रहा है, और किसी एक दिन भी इन 13 बरसों में किसी एक मरीज को भी हमें वापस नहीं करना पड़ा कि उसके पास अगर पैसे नहीं है तो उसको इलाज नहीं दिया जाए, ऐसा यानी मुमकिन ही नहीं है।
अच्छा,
तो अल्लाह के फजल से बंदोबस्त हो जाता है, और बहुत से लोग हैं जो करते हैं पाकिस्तान में, ऐसे लोगों की बहुत बड़ी तादाद है कि जो फिसबिल्लाह ऐसे कामों में दिल खोल के खर्च करते हैं।
अच्छा, तो डॉक्टर साहब, जैसा कि आपको मालूम है कि हमारा ये जो प्रोग्राम है इसमें कहानियां हमारे सुनने वाले भेजते हैं, और हम ये करते हैं कि ना सिर्फ उनकी कहानी सुनाते हैं बल्कि अगर उनका कोई मसला हो तो या तो मशवरा वो चाहते हों या मदद चाहते हों, तो हम कोशिश करते हैं उसी सोसाइटी से, यानी पाकिस्तान या हिंदुस्तान में ज़्यादातर हमारा प्रोग्राम सुना जाता है, कई दफ़ा मशरिक़ वुस्ता के मुल्कों से भी लोगों ने मदद की है इस प्रोग्राम में। तो एक कहानी है आज की, और इस कहानी में एक कमाल की बात यह है, इनका नाम है जाहिद हुसैन, ये नाबीना है ये साहब, और ना सिर्फ ये कि खुद नाबीना है बल्कि इनके, मेरा ख्याल है ये मौरूसी है इनके ख़ानदान में, क्योंकि 3 लोग इनके ख़ानदान के नाबीना है। तो इनका एक अजीबो गरीब कमाल है डॉक्टर साहब, आपको तो मालूम ही है कि पाकिस्तान में गैरत के नाम पे जो कत्ल होते हैं, तो उसमें किस तरह खुद घर वाले और आसपास रहने वाले अपनी आंखें बंद कर लेते हैं, और एहतजाज भी उस वक्त सामने आता है जब वो कोई भी एक मासूम जान जो है ख़त्म हो जाती है, और उसके बाद हमें एहतजाज सुनने में आता है। तो जाहिद हुसैन साहब ने ऐसा नहीं किया, बावजूद इसके कि उनकी एक माजूरी भी थी और ज़ाहिर है उनके वसाइल जो थे बहुत कम थे। तो हम इनकी कहानियाँ भी सुनते हैं, और मैं कुछ फेसबुक पर ही हमारा प्रोग्राम लाइव जा रहा है इसमें सब मुझे नज़र आ रहा है, डॉक्टर साहब जो हैं उनके प्रोग्राम के बारे में हम कुछ प्रोमोज भी आपको दिखाएंगे, आप सुन सकते हैं इस प्रोग्राम में जो डॉक्टर साहब ने बच्चों के लिए ख़ासतौर पर बनाए हैं उनकी आँखों के लिए। लेकिन अब हम चलेंगे कहानी की तरफ जो कि जाहिद हुसैन शाह की है। इसी कहानी के बारे में गालबन सियाज जाफरीदी ने कहा है कि जब गैरत का नाम आता है तो कत्ल फ़र्ज़ होता है, वो भी इज्जत का। आफरीदी साहब, अपना अपना तसव्वुर है गैरत के बारे में, मुझे तो ऐसा नहीं लगता कि जब कोई भाई अपनी बहन को या बाप अपनी बेटी को या माँ अपनी बेटी को कत्ल करती है तो ख़ानदान की गैरत जो है वो बड़ी नेक नाम हो जाती है, बल्कि ना सिर्फ ये कि उस बच्ची के लिए हर तरह की कहानियाँ सामने आती हैं बल्कि ये कि उस ख़ानदान का नाम भी बहुत उछलता है। तो इसमें मुझे नहीं समझ में आता, बल्कि इसमें एक आध कहानी में देख रही थी कि सिर्फ अपनी बहन को बात करते देखा किसी लड़के से पड़ोस के और उसको कत्ल कर दिया, तो गुस्सा तो इस्लाम में हराम है, मज़हब तो कभी इजाज़त नहीं देता कि आप किसी इंसानी जान को इस तरह ले लें। लेकिन बहरहाल ये एक बहस है बहुत लंबी, इसमें हम प्रोग्राम करते हैं, लेकिन किसी भी मज़हब में दुनिया के कत्ल जो है बिला वजह कत्ल करने को, कत्ल तो वैसे भी वाजिब नहीं है, आप सिर्फ इंसान इंसाफ जो है कानून जो है किसी की हलाकत की इजाज़त दे सकता है सज़ा की सूरत में, लेकिन आम आदमी को यह हासिल नहीं कि वो कानून को अपने हाथ में ले ले, और ये तो कोई कानूनी मसला भी नहीं है जिस पे आमतौर से कत्ल हमारे मुल्क में होते हैं। तो अलनूर आई केयर हॉस्पिटल से नवीद ने भी पैगाम भेजा है, वो गालबन शायद बात करेंगे, अगर आप हमें फ़ोन करेंगे हम ज़रूर आपका फ़ोन आपकी डॉक्टर साहब से बात कराएँगे। और इसी तरह ताहिर मजीद ने कश्मीर से लिखा है, ताहिर मजीद लोन ने, कि मैं फ़ोन करने की कोशिश कर रहा हूँ लेकिन फ़ोन नहीं मिल रहा। ताहिर साहब, हम कोशिश करते रहते हैं, हमारे जो असवर साहब हैं वो तो बहुत मोहब्बत से आप तमाम लोगों को टेलीफोन मिलाते रहते हैं लेकिन फ़ोन मिलना शर्त है। तो चलिए हम कहानी की तरफ चलते हैं, जाहिद हुसैन साहब की कहानी है दादू से।
मेरा नाम जाहिद हुसैन है और मेरा ताल्लुक जिला दादू और गोठ हाकिम अली जतोई से है। मेरी कहानी इस तरह से है कि मैं जब 12 साल का था तो मेरे वाल साहब ने मुझे मदरसे में दाखिल करवाया और तकरीबन 9 साल तक मैंने मदरसे में तालीम हासिल की और उसके बाद मैं उस मदरसे से भाग गया और उस मदरसे से भाग के मैंने दूसरा मदरसा था थारूशाह में, वहाँ पे जो है वो मैंने जाके तालीम दीनी शुरू की, क्योंकि कलाम पाक के बस 2-3 पारे ही बचे हुए थे तो वो जो 3 पारे थे वो मैंने वहाँ पे थारूशाह में मैं कलाम पाक हिफ्ज़ कर लिया और वहाँ पे मुझे एक बंदा मिला जिसने कहा कि भाई आपके जो है वो माजूरों के इदारे भी हैं और आपके स्कूल भी हैं, तो वो बात मैंने अपने उस्ताद के साथ शेयर की तो उसने कहा कि अगर आपका दीनी तालीम तो आपने अभी मुकम्मल कर ली है, अगर दुनिया तालीम आप हासिल करना चाहते हैं, अगर आपका इंटरेस्ट है तो फिर आप ऐसा करें कि आप वहाँ पे चले जाएं। तो फिर मैं नवाबशाह में एक नादिनों का स्कूल था वहाँ पे मैंने जाके मिडिल तक तालीम हासिल की, उसके बाद जो है वो मैंने मिडिल तक तालीम हासिल करने के बाद फिर जो है फिर दोबारा मैं दीनी तालीम की तरफ मायल हुआ क्योंकि रोजगार का कोई और जरिया नहीं था, क्योंकि हमारे पास वसाइल महदूद थे तो इसलिए मैं दुनिया तालीम आगे हासिल नहीं कर सका। लेकिन जो वहाँ पे नवाबशाह में स्कूल में जो वो मुझे फ़ायदा हुआ दुनिया तालीम में, ये फ़ायदा हुआ कि मैंने हारमोनियम पर थोड़ा सा गाना और जो है वो हारमोनियम थोड़ा सा बजाना मैंने सीख लिया। उसके बाद मैंने फिर दीनी तालीम की तरफ मैं मायल हुआ और मुझे एक मस्जिद मिली जिसमें मैंने पेशमामी करना शुरू की। तो पेशमामी के लिए जब मुझे मस्जिद मिली तो उस मस्जिद में तकरीबन मैंने 2 साल तक उस मस्जिद में मैंने जो है वो नमाजियों को नमाज पढ़ाई और उसके बाद उस मस्जिद में सीन ये हुआ मेरे साथ कि वहाँ पे एक मेजर साहब आते थे और वो मेरा बहुत ख्याल करते थे और वो मुझे बहुत ही रिस्पेक्ट दिया करते थे। तो उसके बाद उस मोहल्ले में ऐसा वाकया हो गया कि एक बच्ची थी, क्योंकि हमारे सिंध में कारोकारी के जो रवाज होते हैं वो बहुत ज्यादा ही होते हैं, तो उस मोहल्ले में एक बच्ची थी जिसके साथ वो सीन होने वाला था। तो वहाँ पे एक नमाजी ने मुझे आके कहा कि अगर आपके हाथों इस बच्ची की जिंदगी बच जाए तो आपको और क्या चाहिए। तो जब उसने मुझे ये बात बताई तो मैंने वो बात बिना किसी झिझक के और बिना किसी परेशानी के मैंने वो बात मेजर साहब के साथ शेयर कर दी। वो बात ये थी क्योंकि जिस दिन उस बच्ची को कत्ल किया जाना था उसी ही उसे एक रात पहले उस मोहल्ले के एक खुदा तरफ बंदे ने मुझे बता दिया कि फिलां बच्ची को फिलां टाइम पे जो है वो कत्ल किया जाएगा। तो मैंने वो बात उसके साथ उस मेजर के साथ शेयर की और उसने बहुत ही अच्छा रिस्पॉन्स किया और उस टाइम से 5 मिनट पहले वो उस जगह पे पहुंच गया जिस जगह पे उस बच्ची को कत्ल किया जाना था। जब वो मेजर साहब पहुंच गया और पुलिस और वो 2-3 बंदे उसके साथ, जब वो वहाँ पे पहुंचा तो उस बच्ची ने चीख कर कहा कि मुझे इस इल्जाम के तहत कत्ल किया जा रहा है। तो फिर जब ये जब वाकया हो गया तो उसके बाद उस मस्जिद से 2-3 दिन के बाद जब मोहल्ले वालों को पता लगने लगा कि शायद ये किसी पेशमाम की ही चाल हो सकती है तो उस मस्जिद वालों ने मुझे मस्जिद से निकाल दिया। उसके बाद अब आज तक, क्योंकि हम अपने घर में 5 भाई हैं और एक मेरे साथ बहन है, 5 में से हम 3 जो हैं वो आँखों से माजूर हैं क्योंकि अभी हमारे पास कमाने का कोई भी जरिया नहीं है। उसके बाद जो है वो, क्योंकि जिस बंदे ने मुझे कहा था ना कि ये वाकया होने वाला है, तो उसी ही बंदे ने फिर ये राज आउट किया, क्योंकि मैंने तो एक काम अल्लाह की रजा के लिए किया था, मैंने इसलिए ये नहीं किया था कि भाई ये होगा या वो होगा, क्योंकि मुझे तो जाहिर बात है, मैंने कहा कि अगर एक बंदा कह रहा है कि ये मसला होने वाला है तो मैंने कहा कि ठीक है, इसकी नीयत में भी खुलूस है तो इसलिए वो बात मैंने मेजर साहब के साथ शेयर की थी, क्योंकि वो मेरा बहुत ख्याल करता था और वो मेरी इज्जत भी करता था, और वो जितने भी हमारी मस्जिद में नमाजी आते थे तो वो सारे देखते थे कि ये बंदा इसको अच्छे तरीके के साथ इसकी जो है वो रिस्पेक्ट कर रहा है। तो उस बंदे को शायद पता था इस बात का कि अगर पेशमान साहब ने उस मेजर साहब को बात कर दी तो शायद इस बच्ची की जान बच जाए। जी 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 जी।
तो उसके बाद आपको जो है वो सब लोगों ने जो है आपके साथ ताल्लुकात जो है वो खराब कर दिए?
ताल्लुकात खराब कर दिए, और क्योंकि जाहिर बात है जो मस्जिदों में नमाज वगैरह पढ़ाते हैं, जो पेशमानी करते हैं, तो जाहिर बात है तनख्वाह भी वही देते हैं जो पीछे से मुतवल्ली होते हैं। तो जाहिर बात है उन्होंने मुझे जवाब दे दिया कि भाई आपके लिए, क्योंकि हमारे पास जो है वो जगह नहीं है, हम कोई दूसरा पेशमान रखेंगे, तो इसलिए फिर जो रोजी रोटी का वो जो जरिया था वो खत्म हो गया हमारा। तो मुझे बताया था कि इस बिना पे आपको जो है वो, क्योंकि अब आपका यहाँ पे रहना आपकी सिक्योरिटी के लिए भी सही नहीं है, और ये आपके लिए यहाँ पे रहना बेहतर नहीं है, बेहतर यही है कि आप छोड़ के चले जाएं। मसला ये है कि बिना, क्योंकि ज्यादातर जो वाकयात होते हैं कि यहाँ पे बाहर लोग होते हैं, जितने भी वाकयात होते हैं तो वो खुफिया तौर पे ही हो जाते हैं और वो रिपोर्ट भी नहीं होती। जी, उस मामले को तकरीबन ऐसे समझो कि ये 2012 की बात है, रमजान शरीफ में, क्योंकि ज्यादातर लोग जो है वो ज़कात वगैरह निकालते हैं, कुछ वहीं से हो जाता है, कुछ इस तरह से है कि किसी मुखैर का पता चल गया, और कुछ बेनजीर इनकम सपोर्ट में ये जो कार्ड वगैरह मिलते हैं तो उसमें से भी कुछ ना कुछ वैसे घर का खर्चा वैसे ऐसे ही पूरा हो जाता है थोड़ा सा, क्योंकि हमारी मजदूरों की कोटा तो वैसे है। अगर मजदूरों की कोटा में कोई सर्विस मिल जाए तो बेहतर है, अगर वो नहीं मिलती तो जाहिर बात है हम पांच भाई हैं, जिसमें दो भाई हम आंखों से ब्लाइंड हैं, एक मेरी बहन भी है, वो तीसरी है, यानी कि ऐसे एक ही घर में तीन मजदूर हो गए। तो एक मेरा भाई है जो जिसकी तालीम है तकरीबन मैट्रिक पास है वो, और दूसरा भाई है जिसकी उम्र तकरीबन 12-13 साल होगी। तो अगर रोजगार के लिए यानी कि कुछ पैसे वगैरह मिल जाए ताकि हम कारोबार कर सकें, तो अगर वो बंदोबस्त हो जाए तो भी बेहतर है, अगर सर्विस माजूरों की कोटा में मिल जाए, क्योंकि वो मिडिल तक जो मैंने तालीम हासिल की थी उस स्कूल में वो सर्टिफिकेट मेरे पास हैं, और नात खानी में भी मैं तकरीबन नवाबशाह में कंपटीशन हुआ था तो वहाँ पे भी मेरी फर्स्ट पोजीशन आई थी, और उसके अलावा थोड़ा सा उस्ताद मेहदी हसन खान साहब की जो गजलें हैं उनमें भी थोड़ा सा इंटरेस्ट है, लेकिन क्योंकि गुलूकारी वगैरह वो मैं नहीं कर सकता, बाकी नात खानी थोड़ी सी करता हूँ।
अगर आप हमें मेहंदी हसन साहब की कोई सादा सी गजल सुना दें, अगर आपको इस बात पे एतराज ना हो तो क्या आप हमें गजल सुनाना पसंद करेंगे?
हाँ बिल्कुल, वैसे तो क्योंकि यहाँ पे ऐसी भी सर्विस हैं टेलीफोन पे, तो टेलीफोन पे सुनाना कोई मुझे एतराज नहीं है, अगर आप मेहंदी हसन खान साहब की कहेंगे तो मैं आपको गजल भी
सुनाऊंगा। भरे बादलों बहार चले, गुलों में रंग भरे बादलों बहार चले, चले दिया गुलशन का कारोबार चले, गुलों में रंग भरे बादलों बहार।
तो सामिन, ये कहानी थी जाहिद हुसैन साहब की दादू से, और वो हमारे साथ मौजूद हैं। डॉक्टर मजहर आवान साहब भी हमारे साथ मौजूद हैं। डॉक्टर साहब, कैसी लगी आपको ये कहानी? डॉक्टर साहब,
मूविंग, माशाल्लाह, बहुत टचिंग, बहुत मूविंग, बहुत दिल लगती बातें कही हैं इन्होंने, اللہ رب العزت ان کے لیے آسانی کا معاملہ فرمائے اور ان کے روزی روزگار کا کوئی ذریعہ بنے, اور جو مشکلات ان کو پیش آ رہی ہیں ان میں اللہ رب العزت ان کے لیے کوئی آسانی کا معاملہ کرے کچھ. جہاں تک ان کی بلائنڈنیس اور جو انہوں نے بات کہی ہے, ان کی بات سے لگتا ایسے ہے کہ بلائنڈنیس کی اس نوعیت کا شکار ہے کہ جس میں کم و بیش ہم بے بس ہوتے ہیں. یہ پیدائشی نوعیت کی بلائنڈنیس جو ہوتی ہے, اس میں ہم کوئی علاج کی ایسی کوئی سہولت مجھے نظر تو نہیں آ رہی بظاہر کہ میں ان کو زحمت دوں اور یہ آئیں, لیکن پھر بھی اگر یہ آنا چاہتے ہیں اور دکھانا چاہتے ہیں تو حاضر ہیں اس کے لیے ان شاء اللہ. عزیز یہ تشریف لے آئیں, ان کو آپ ہمارا نمبر دے دیجئے, یہ آئیں اپنے بھائیوں کو لے کر آئیں, دکھائیں ہمیں جو کچھ ممکن ہو سکے گا مدد ہم سے وہ ہم ضرور کریں گے.
ان سے پوچھتے ہیں ڈاکٹر صاحب کہ انہیں کسی نے امید یہ دلائی ہے, انہوں نے ضرور داد, کیونکہ یہ کافی ایک روشن دماغ انسان مجھے نظر آتے ہیں, تو انہوں نے ضرور ٹیسٹ وغیرہ کروائے ہوں گے. ظاہر صاحب آواز آ رہی ہے آپ کو میری؟ ظاہر صاحب
جی بالکل آپ کی آواز آ رہی ہے میری. آپ جی جی میری آواز آپ کو آ رہی ہے؟
زبردست. پہلے تو السلام علیکم آپ کو ظاہر صاحب, بہت مجھے آپ کی کہانی سن کے خوشی ہوئی. آپ نے ایک انسان کی جان بچائی اور ایک عقل مندی کا کام کیا کہ آپ نے جو آپ کے دوست تھے میجر صاحب, ہم نے ان کا نام نکال دیا ہے کیونکہ ہم کسی کی اجازت کے بغیر ان کا نام نہیں دیتے, لیکن یہ چیز ظاہر کرتی ہے کہ کوئی بھی شخص جو کسی صاحب اختیار ہو, کسی ایسی جگہ پہ بیٹھا ہو کہ وہ کوئی کام ہونے سے, کوئی غلط کام ہونے سے روک سکے, تو اس کو ایسا کر دینا چاہیے. اور لیکن اصل جو کریڈٹ ہے وہ آپ کو جاتا ہے کہ آپ نے بغیر کسی خوف کے اور بس بچی کی جان بچانے کے لیے آپ نے ایسا کیا. تو اب آپ کہاں ہیں؟ اب آپ اپنے گاؤں میں نہیں رہتے, کسی اور جگہ رہتے ہیں اب آپ؟
جی ابھی میں کراچی میں ہوں کیونکہ تھوڑا سا ادھر کام آئے, کام سے آیا ہوں کراچی میں, تو ابھی کراچی میں ہوں.
اچھا, تو ڈاکٹر صاحب جو ہیں ہمارے یہ بھی کراچی میں ہی ہوتے ہیں, تو کیا آپ کو کہیں کسی نے کبھی امید دلائی ہے کہ آپ کی آنکھیں ٹھیک ہو سکتی ہیں یا نہیں اس کی کوئی امید؟
نہیں دیکھیں, کیونکہ ڈاکٹر صاحب آپ کے ساتھ ہے تو میں آپ کو بتاؤں کہ یہاں پہ ایک ڈاکٹر ہے, ڈاکٹر گلزار اس کا نام ہے, دادو میں ہوتا ہے وہ.
اچھا.
اور اس کے علاوہ حیدرآباد میں بیسکلی ایک ڈاکٹر ہے, ڈاکٹر نذیر اشرف لگاری, وہ ان کو میں نے چیک اپ کروایا تھا ان سے میں نے اپنا اور اپنے بھائیوں کا, تو انہوں نے یہ کہا تھا کہ دیکھیں ایک شیشہ ہوتا ہے جس کو پیچھے سے روگن لگی ہوئی ہوتی ہے تو اس میں تصویر نظر آتی ہے, اور ایک شیشہ ہوتا ہے جس میں پیچھے سے اس کو روگن نہیں لگل ہوئی ہوتی تو اس میں تصویر نظر نہیں آتی ہے. تو اس نے یہ ہمیں بتایا تھا جانے کے لیکچر دیکھے کہ قدرتی ایک پرچہ ہے دماغ کا, آنکھوں کا, جو اس کو قدرت والوں نے سمجھو کہ قدرتی اس کو روگن لگا ہوا نہیں ہے, تو اسی لیے یعنی کہ وہ تصویر کو کیچ نہیں کرتا, اسی لیے آپ کی نظر نہیں پڑتی ہے. قدرتی سسٹم ہے, یہ دنیا میں آپ کہیں بھی چلے جائیں تو یہ
میں ڈاکٹر صاحب سے پوچھ, جی جی ایک سیکنڈ ڈاکٹر صاحب, نہیں نہیں ہم ڈاکٹر صاحب سے پوچھتے ہیں یہ بات, ایک منٹ ظاہر صاحب ہم ڈاکٹر صاحب سے یہ بات پوچھتے ہیں. جی ڈاکٹر صاحب,
یہ جو نام انہوں نے لیے ہیں وہ بڑے قابل ذکر آئی اسپیشلسٹ ہیں
جی,
اور بڑے ڈاکٹرز ہیں. اگر میڈیکل سائنس کے اندر کوئی علاج ہوتا تو ڈاکٹر نذیر اشرف لغاری صاحب ضرور ان کو اس کا مشورہ دیتے.
اچھا.
اگر انہوں نے ان کو منع کر دیا ہے کہ کچھ نہیں ہو سکتا تو میرا نہیں خیال کہ ہمارے پاس کوئی ایسی چیز ہے کہ جو کسی اور آنکھوں کے ڈاکٹر کے پاس نہ ہو.
ڈاکٹر صاحب اصل میں تو آپ کو جن ایک ہماری اس کے بعد جو کہانی ہے جو ذوالفقار صاحب کی ہے راجن پور سے, اس کہانی میں خاص طور سے علاج کا تذکرہ ہے. میں آپ سے زیادہ بات تب کرنا چاہوں گی, لیکن ویسے ہی میں گو کہ یہ آپ کا فیلڈ نہیں ہے اور میں ضرور کوشش کروں گی کہ ہمارے زاہد صاحب جو ہیں ان کے لیے کچھ نہ کچھ ہم کہیں سے بندوبست کریں, لیکن یہ میں آپ سے پوچھنا چاہوں گی کہ کیا کہیں جو نابینا افراد ہیں ان کا جو کوٹا ہے, مجھے ایسا لگتا ہے کہ جو معذور افراد کا کوٹا ہے اس پہ پوری طرح عمل درآمد نہیں ہوتا اور انہیں دیا نہیں جاتا وہ کوٹا, تو کچھ آپ لوگ اس کے لیے کچھ کر سکتے ہیں, ایسے لوگوں کے لیے کبھی آواز اٹھا سکتے ہیں, گو کہ آپ کا اپنا کام ایسا ہے کہ آپ مصروف ہیں بہت زیادہ اس میں.
میری خواہش تو ضرور ہے کہ ایسے لوگ جو معذور کسی نہ کسی طور سے فزیکلی چیلنج ہوتے ہیں ان کے لیے سہولیات کا بندوبست ہو, ان کو مراعات ہوں, ان کو کچھ معاشرے کے فعال افراد بنانے کے لیے بندوبست ہوں, جیسا کہ تمام معذور معاشروں میں ہوتا ہے.
جی
ہمارے یہاں تو بدقسمتی سے ویل چیئر کے ریمپس بھی نہیں ہوتے, اور جو ہے وہ باقی باتوں کو تو آپ چھوڑ دیجیے, ہم کسی طرح سے ان کو
وہ سہولیات نہیں فراہم کرتے. چونکہ یہ لوگ دیکھیے, اگر آپ اور دقت نظر سے دیکھیں تو یہ لوگ جو ہیں یہ معاشرے کی ذمہ داری ہے. یعنی ضروری ہے کہ ہم ان کا بندوبست کریں, ان کے معاش کا بندوبست کریں, ان کے جو رہنے سہن کا رہن سہن کا بندوبست ہو. اگر یہ بالکل کچھ نہ کر سکے تو یہ معاشرے کی حکومت کی ذمہ داری ہے, اس میں قوانین ہونے چاہیے. اب یہ چیز ظاہر ہے کہ پولیٹیکل ایکٹیویزم کا تقاضا کرتی ہے, یہ پھر اس کام کے لیے لوگوں کو پھر وقف کرنا پڑتا ہے, وہ پھر ان کی فیلڈ آف ایکٹیویٹی یہ ہوتی ہے. میری جو فیلڈ ہے وہ علاج, آنکھوں کی بیماریوں میں مبتلا لوگوں کی علاج, اور ظاہر ہے کہ اس کی حد یہ ہے کہ ان بیماریوں کا علاج جن کا ہم علاج کر سکتے ہیں.
جی,
اس میں ایک ایسی تعداد بھی ہوتی ہے کہ جس میں ہم بے بس ہوتے ہیں, کچھ نہیں کر سکتے, انٹریٹیبل انکیوریبل بلائنڈنس ہم اسے کہتے ہیں. لیکن دنیا میں ایسا نہیں ہوتا. دنیا میں ایسا ہوتا ہے کہ پھر ان لوگوں کو کچھ کام سکھائے جاتے ہیں, کچھ ہنر سکھائے جاتے ہیں, ان کو لکھنے پڑھنے کے لیے بریل کا بندوبست کیا جاتا ہے, وہ ریہیبلیٹیشن کا کام ہمارے یہاں نہیں ہوتا. نتیجتاً یہ لوگ ایسے, یعنی باوجود اس کے غیر معمولی بعض دفعہ صلاحیتیں رکھتے ہیں, لیکن وہ معاشرے کے فعال لوگ نہیں بن سکتے. ضروری ہے کہ اس سلسلے میں کام ہونا چاہیے. ہمارے جو اہل فکر لوگ ہیں, جو میڈیا کے لوگ ہیں, ان کو اس طرف توجہ دلانی چاہیے, حکومت کو توجہ دلانی چاہیے, اداروں کو توجہ دلانی چاہیے, ہسپتالوں میں بندوبست ہونا چاہیے ایسے لوگوں کا, ریہیبلیٹیشن کا, ٹریننگ کا. دعا کیجیے, ہماری خواہش اور ہمارا خیال تو یہ ہے کہ خیر النساء ہاسپٹل میں ویژن ٹرسٹ کے جو پلیٹ فارم ہے اس پر ہم اس ریہیبلیٹیشن کا کام بھی کریں, کیونکہ اس کی بڑی ضرورت ہے اس معاشرے میں. ہم یہ تو کہہ دیتے ہیں کہ یہ بیماری ایسی ہے کہ جس کا ہم کچھ نہیں کر سکتے, لیکن یہاں پر ہم فارغ نہیں ہو جاتے. اس کے بعد ہماری ذمہ داری ہے کہ ہم ان کو معاشرے کا فعال فرد بنانے کے لیے جس حد تک ممکن ہو ان کو کوشش کریں. ٹیکنالوجی میں بہت ساری ایسی چیزیں آ گئی ہیں کہ جن سے ان کو ہنر سکھائے جا سکتے ہیں, اور وہ اس ہنر کی مدد سے وہ معاشرے کے فعال افراد بن سکتے ہیں.
اچھا ڈاکٹر صاحب, ہمارے پروگرام فیس بک پر لائیو ہے اس وقت, تو کئی لوگ سوالات پوچھ رہے ہیں جس میں آپ سے بھی سوالات ہیں, اور کچھ پیغامات بھی میں پڑھ دوں. فاروق بھٹ, زبیدہ سمد, ذوالفقار, محمد حسن, عبدالکریم, ان سب نے پسند کیا پروگرام کو. عبدالعزیز لکھتے ہیں کہ غیرت کے نام پر قتل ظلم ہے, جہالت ہے اور دین سے دوری کی وجہ سے ہے. عبدالعزیز صاحب, میرا خیال ہے ہر باشعور آدمی آپ کی اس بات سے اتفاق کرے گا. خلیل احمد صاحب نے پوچھا ہے کہ آپریشن کا خرچہ کتنا ہوتا ہے اور کتنا وقت لگتا ہے, تو ان سے یہ درخواست ہے کہ یہ بتائیں کہ آنکھوں کے کون سے آپریشن کے بارے میں آپ پوچھنا چاہتے ہیں. ڈاکٹر صاحب ہمارے ساتھ رہیں گے, ہم ان سے یہ سوال پوچھیں گے. اسی طرح اور بھی کئی ہمارے کالرز نے سوالات کیے ہیں. وہاڑی سے اللہ دیتا شاکر ہمارے ساتھ ہیں. جی اللہ دیتا شاکر صاحب,
السلام علیکم.
جی وعلیکم السلام اللہ دیتا صاحب.
ہاں جی جی, میں پچھلی اڈا ضلع وہاڑی سے اللہ دیتا شاکر سنگھ عرض کر رہا ہوں. تو ابھی یہ کہانی جو سنی ہے, جس نے ایک شخص کی جان بچائی, گویا اس نے پوری انسانیت کی جان بچائی.
درست,
تو یہ بہت بڑا کام ہے, ہم ان کو داد دیتے ہیں. تو اصل یہ کریڈٹ جو ہے یہ آپ کے پروگرام کو جاتا ہے, آپ کی پوری ٹیم کو جاتا ہے کہ آپ ایسے لوگوں کو ہائی لائٹ کرتی ہیں جو کسی نہ کسی حوالے سے یہ کام کرتے ہیں, انسانیت کی خدمت کرتے ہیں. تو اس وقت سفیر ملک اور شیخ ممتاز انجم عباس سر بلوچ وہ بھی آپ کا پروگرام سن رہے ہیں اور آپ کی ٹیم کو سلام دے رہے ہیں اور آپ کی
بہت شکریہ. میں یہاں پہ یہ کہوں گی کہ دیکھیں, انہوں نے تو اتنا نیک کام کیا, مگر معاشرے نے ان کے ساتھ یہ کیا کہ ان کو پیش امام کی یہ کام کرتے تھے جو ان کی روزی تھی, اور وہ ختم ہو گئی. اور ان کے کسی خیر خواہ نے ان کو مشورہ دیا کہ آپ چلے جائیں کیونکہ لوگ آپ کے خلاف ہو گئے, اور میرا خیال ہے انہوں نے عقل مندی کی کہ انہوں نے یہ مشورہ مان لیا. اچھا, میں اپنے سننے والوں سے یہ کہوں گی, آپ کئی دفعہ مجھے خط لکھتے ہیں کئی کہانیوں کے لیے. جیسے ایک صاحب نے کہانی ہم نے تھیلیسیمیا والے بچے کی لکھی تھی, تو بہت اصرار سے انہوں نے پوچھا ہے مدد کے لیے. میں آپ سے درخواست کروں گی کہ آپ میں سے کوئی اگر ہمارے کہانی کار زاہد صاحب کے لیے کوئی روزگار ڈھونڈ سکیں, کیونکہ یہ تو صرف یہ چاہتے ہیں کہ کام کریں, تو آپ پلیز بتائیے. اور کچھ اور آپ ان کے لیے کاروبار کوئی شروع کروانے میں اگر مدد کر سکتے ہوں تو کریں. تو اب ہم
انشاءاللہ جو بھی ہوگا تو بالکل, یہ اصل میں سندھ میں ہیں, ہم ادھر پنجاب میں, ہمارا سفر کافی ہے, तो ये डॉक्टर साहब से जो आप अभी बात कर रहे थे कि इनका कोई मसला, अगर हमें भी कहीं ना कहीं हम इनकी वो कर सके तो जरूर हम
जी जी जरूर, बल्कि हम
इनके
आपको, आप सुनिए, अभी हम आपको एक कहानी राजनपुर से सुनवाने वाले हैं। उनका भी यही मसला है, नाबीना है वो, हमारे जो कहानीकार हैं उनका नाम है जुल्फ़िकार अली, और वो ख़ुद हमारे साथ टेलीफोन पर मौजूद हैं, अपनी कहानी भी सुनवाएंगे। मैं जल्दी से तारिक चुगताई साहब का फ़ोन ले लूँ, उसके बाद हम कहानी सुनते हैं। तारिक साहब ज़रा जल्दी से जी कहिए।
जी, अस्सलाम वालेकुम।
वालेकुम सलाम तारिक साहब।
मैं डॉक्टर मज़ साहब का शुक्रिया अदा करता हूँ और ज़ाहिर शाह साहब को भी सलूट पेश करता हूँ। गैरत के नाम पर असल में जो कत्ल होता है वो मजहब से लायल नहीं होती है।
जी बिल्कुल।
तो मैं बहुत ही अप्रिशिएट करता हूँ। दूसरी छोटी सी बात बहन, कि मैंने वो अब्यूज ऑफ कजन मैरिज पे वो तस्वीरें भेजी थी, वो मैंने आपके से वादा भी किया था, लेकिन उसका रिस्पॉन्स अभी तक नहीं मिल सका, शायद आपको नहीं
जी,
मिल
जी नहीं, मुझे मिली हैं तस्वीरें
तो
आपकी
वो
बिल्कुल मैंने, बल्कि शायद मेरा ख्याल है आज या कल आपको रिस्पॉन्स किया है, लेकिन बहरहाल मैं भी प्रोग्राम के बाद देखूंगी। बहुत शुक्रिया तारिक साहब, आप इस दिलचस्पी से प्रोग्राम सुनते हैं। मेरी ये ख्वाहिश है, आप काफ़ी वेलफेयर का काम करते हैं, अगर आप कोई ढूंढ सकें हमारे ऐसे लोगों के लिए कोई फंडिंग या कोई चीज़ तो आप मुझे ज़रूर बताइएगा। अच्छा, आमना हमारे साथ हैं मुल्तान से। जी आमना, अस्सलाम वालेकुम। आमना
अस्सलाम वालेकुम बाजी, क्या हाल है?
जी मैं बिल्कुल ठीक हूँ, आप कैसे हैं?
खैरियत अल्लाह का शुक्र है, ठीक ठाक है। बाजी आप बिल्कुल ठीक हो, खैर खैरियत है?
हाँ मैं बिल्कुल ठीक हूँ। आपने अपनी कहानी रिकॉर्ड करवाई थी ना आमना?
जी हाँ, मैंने कहानी रिकॉर्ड करवाई थी। मेरे बच्चे आपकी फोन के इंतजार में होते हैं, मुझे बहुत तंग करते हैं। हमने आंटी से बात करनी है कहानी वाली।
मैं तो उस दिन बहुत चाह रही थी उनसे बात करना, लेकिन चलिए मैं वैसे ही उनसे बात करूंगी। आपकी कहानी हम बहुत जल्द नशर करेंगे, मुझे सिर्फ इंतजार है जिस दिन डॉक्टर अमजद साकिब हमारे प्रोग्राम में होंगी तो उस वक्त मैं आपका कहानी सुनवाना चाहती हूँ। जी
ये मुझे बहुत तंग करती है, उनसे थोड़ी सी बात कर लें।
जी जरूर।
अस्सलाम वालेकुम।
जी बेटा वालेकुम सलाम, क्या नाम है आपका?
मरियम।
क्या नाम है? समरीन।
मरियम
मरियम, अच्छा अच्छा। तो क्या पढ़ती है मरियम आप?
आप मेरा इलाज करवाएंगी?
क्या याद करवाएंगी?
इलाज।
इलाज कर, हाँ मुझे पता है आपका। आप अब आपकी तबीयत कैसी है वैसे? बेहतर है तबीयत आपकी?
मुझे ज्यादा दौरे पड़ते हैं, लेकिन मैं वैसे जब स्कूल से भी जाऊं घर में ही ज्यादा दौरे पड़ जाते हैं, रात को भी दिन को भी। मैं ज्यादा बहुत ध्यान रहती हूँ। आपको डॉक्टर मिले तो इलाज प्लीज करवा देंगी?
मैं बिल्कुल आपका इलाज, मैं क्या इलाज करवा दूंगी डॉक्टर साहब आपका। देखिए अभी एक अच्छे से डॉक्टर हमारे साथ हैं मरियम, और आंखों के लिए जो इलाज करवाते हैं लोगों का, इस तरह के बहुत से अच्छे लोग दुनिया में मौजूद हैं, और मुझे पूरा यकीन है, बल्कि मुल्तान में डॉक्टर एजाज मसूद है, मैंने उनसे बात भी की है आपके लिए, तो बहुत जल्द मैं आपको बताऊंगी कि क्या हो सकता है और आप किस वक्त जाके उनसे मिले। आप लोग किस जगह है मुल्तान में?
आपको मिला है?
हाँ लेकिन है किस जगह आप लोग मुल्तान में?
क्या
आप किस जगह पर हैं? आपकी जगह का नाम क्या है, शहर का नाम?
तारिक ताजमहल मेरी कलर, मेरी कलर।
और आप मुल्तान में ही है ना आप लोग?
जी।
अच्छा बेटा बस वादा रहा, बहुत जल्द मैं इंशाल्लाह आपसे, आप अपना जो नंबर है एक दफ़ा फिर लिखवा दीजिए। असवर साहब आपका नंबर लिख रहे हैं, बल्कि उनके पास है मौजूद, और खुदा हाफिज़ मैं आपको कहूँगी, क्योंकि हम अगली कहानी सुन रहे हैं। फारूक भट्ट का पैगाम पढ़ दूँ कश्मीर से, उन्होंने लिखा है कि इंजीनियर्स को मेरी मुबारकबाद दीजिएगा क्योंकि प्रोग्राम बहुत साफ सुनाई दे रहा है, और मैंने भी आपके लिए कहानी लिख ली है मेरे अपने गाँव के बारे में। तो ठीक है फारूक, आपकी कहानी के अनुसार रहेगा, और चलिए हम लोग अब कहानी सुनते हैं जो कि जुल्फ़िकार साहब की है राजनपुर से।
जी मेरा पाकिस्तान से ताल्लुक है, जिला राजनपुर से मैं बात कर रहा हूँ। अभी मेरी उम्र 26 साल है, हमारी बहनें 5 हैं, और उसके बाद हमारी बिनाई जो शुरू से ख़राब है, यानी कि जब हम पैदा हुए थे तो अल्लाह ताला ने हमारी आंखों की बिनाई नहीं दी, फिर भी हम अल्लाह ताला का शुक्र अदा करते रहे। हमने एक मदरसे में दाखिला लिया, हम दोनों भाइयों ने और बहन ने भी, अल्हम्दुलिल्लाह तीनों हाफिज़ हैं। पहले हम मस्जिद में पढ़ाते थे, तो अभी 5-4 साल पढ़ाए हैं वहाँ पे। अभी उस मस्जिद वाले जो मुतवली थे उन लोगों ने मुझे छुट्टी दी है, उनका बेटे पढ़ गए हैं, भाई भी पढ़ गए हैं, तो अभी मैं घर में अकेला हूँ, हमारा करने वाला भी कोई नहीं है, दोनों भाई हम अकेले हैं, घर के अखराजात बड़ी मुश्किल से चल रहे हैं। जब कोई कुछ देता है तो हम खा लेते हैं, नहीं तो फिर अल्लाह का शुक्र अदा करके हम सो जाते हैं। यहाँ पे कच्चे मकान है, लाइट का इंतजाम भी नहीं, बिजली का, और हमारी कोई जाती जायदाद भी नहीं है, जिस बस थोड़ी सी जायदाद है, तकरीबन दो मकान बन सकते हैं, वो हमने उस पे टेंट लगाए हुए हैं, हम उस पे गुजारा कर रहे हैं, बैठे हैं। तमाम बहन भाइयों से मेरी गुजारिश है, पाकिस्तान में है या गैर मुल्क में, अमेरिका में है, जहाँ भी है, तो हमारी वो इमदाद कर लें। और अगर डॉक्टर हजरत सुन रहे हैं तो जब हमारी आंखें बन जाएंगे दोनों भाइयों की और एक बहन की, हम आपको दुआ भी करेंगे, आपसे गुजारिश है हमारा, हमारी आंखों का ऑपरेशन करवा दें। अभी जो है ना, हम दो भाई हैं, एक बहन है हमारी जो माजूर है, ये तीन हो गए, चौथी वालदा साहब होगी वही हमारी, और पांचवी जो है हमारी जो वो छोटी बहन है हमसे, वो ठीक है अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र है, उनकी बिनाई ठीक है, उनको स्कूल में पढ़ा रहे हैं, तो उनकी तालीम के बारे में भी सोचते हैं, उनका खर्चा भी वो करना होता है, अभी बड़े मसाइल हैं। मेरी उम्र 26 साल है जी, वो जो मेरे बड़े भाई हैं हाफिज मोहम्मद जमील साहब, उनकी उम्र 35 साल है, और बहन की उम्र जो है वो जो माजूर है उनकी उम्र 30 साल है। हमारी स्कूल की कोई तालीम नहीं है, हम कुरान पाक के हाफिज हैं अल्हम्दुलिल्लाह। वाले साहब हमारे ठीक थे अल्हम्दुलिल्लाह, वो हमारी बड़ी खिदमत करते थे, हमारा शौक था दोनों भाइयों का और बहन का भी आलिम बनने का, लेकिन जब हम पढ़ रहे थे तो हमारे वाले साहब भी खिदमत कर रहे थे, जब वो फौत हो गए तो घर के तमाम अखराजात हमारे जिम्मे हो गए, फिर हमने अपना हिफ्ज कर लिया, तालीम छोड़ दी है। अगर वाले साहब हमारे जिंदा होते तो घर भी चल रहा होता, तो हम भी साथ साथ तालीम कर रहे होते, और उसके बाद हम अकेले हो गए। वो तो फिर मजदूरी भी करते थे वाले साहब हमारे, अभी उसको शुगर हुआ था, हमने उसका इलाज भी किया था, इलाज करते वक्त वो ठीक हो गए थे, तकरीबन 10 दिन के बाद वो अचानक उनकी तबीयत उसी वक्त खराब हुई, 2 मिनट के अंदर उनका सांस बंद हुआ, वो भी याद आते। डॉक्टरों से हमने चेक करवाया था तो वो पैसे मांगते हैं ना, वो कहते हैं आपका 4 लाख रुपया लगेगा, आपकी एक आँख बन जाएगी। तीनों बहन भाइयों ने चेक करवाई है, डॉक्टर साहब कहते हैं 4 लाख रुपया लगेगा आपका एक आँख बनाने का, दूसरी का 4 लाख बाद में बनाएंगे, वो उसका बाद में लेंगे, कुछ दिन वेट करना होगा आपको, जब एक बन जाएगी बनने के बाद दूसरे, यानी कि कट्ठे दोनों नहीं बन सकती आंखें, पहले आपकी एक आंख बनेगी उसके बाद दूसरी बनेगी।
तो आपकी वालदा की सेहत कैसी है?
जी अल्हम्दुलिल्लाह सेहत, वो तो ज़ईफ़ुल उम्र हो चुके हैं, लेकिन सेहत उनकी अल्हम्दुलिल्लाह ठीक है, हम उनकी खिदमत कर रहे हैं, वो माशाल्लाह पढ़ा रही हैं बच्चों को कुरान पाक, शर्म आती है लेकिन बंदा अल्लाह ताला के सामने रुजू करे, लेकिन थोड़ी सी परेशानी जब आ जाती है तो फिर बंदा मजबूर हो जाता है, ये मांगना गुनाह तो नहीं है, लेकिन मेरा ज़मीर कहता है भी किसी से वो आप सवाल ना किया करें, जब मैं मजबूर हुआ हूँ तो तमाम मीडिया वालों को हमने कहा है, हमने बड़े बड़े पैसे दिए हैं उन लोगों को, किसी ने भी हमारे मीडिया पे वो अपनी लाइफ नहीं चलाई, ना ही किसी अखबार में उन्होंने खबर दी है। आपसे गुजारिश है मेहरबानी करके जो है ये हमारा पैगाम तमाम सुनने वालों तक पहुँचवाएं, हम सुन रहे होते हैं माशाल्लाह, आप लोगों की खिदमत करवा रहे होते हैं, आपको हमें आपकी बात पे बड़ी खुशी होती है। अभी हम रेडियो सुन रहे थे तो जमील भाई ने कहा यार ये नंबर भाई साहब ये नोट कर लें, जब मैंने नंबर नोट किया तो आपका मिल गया, मैंने अल्लाह का शुक्र अदा किया, मैंने कहा काम होता है तो यहाँ से होगा और कहीं से।
तो बहुत शुक्रिया ज़ुल्फ़िकार साहब आपकी कहानी का। डॉक्टर साहब ये वो कहानी है जिसके बारे में मैंने आपको बताया था कि इन्हें कुछ डॉक्टर ने बताया। ज़ुल्फ़िकार साहब आपको मेरी आवाज़ आ रही है? ज़ुल्फ़िकार साहब जी आ रही है आवाज़?
आवाज़ आ रही है।
अच्छा अब डॉक्टर साहब से आप बात कीजिए। जी डॉक्टर साहब आप इनसे जी। वालेकुम सलाम भैया। डॉक्टर साहब
वालेकुम सलाम। वालेकुम सलाम ज़ुल्फ़िकार साहब, आप अगर डॉक्टर साहब जो आपका ऑपरेशन का कह रहे हैं उनसे अगर एक छोटी सी रिपोर्ट लिखवा लें कि वो क्या ऑपरेशन करना चाहते हैं, टेक्निकली आपकी आँख की कंडीशन क्या है।
डॉक्टर साहब आपसे गुजारिश है, जब से मैं आपका प्रोग्राम सुन रहा हूँ थोड़ा सा ऐसा बोल रहे हैं आप, अगर ऊंचा बोले तो आपकी आवाज।
भैया बात सुने आपके फोन में, आप डॉक्टर साहब को बीच में ना बोलिए, आप बाद में प्रोग्राम सुन लीजिएगा, क्योंकि डॉक्टर साहब ठीक बोल रहे हैं, उनकी आवाज हम सबको आ रही है, हो सकता है आपके फोन में नहीं आ रही, तो आप जरा सी डॉक्टर साहब की बात सुने, मैं रिपीट कर देती हूँ। वो आपसे ये कह रहे हैं कि आपको जिन डॉक्टर साहब ने कहा है ऑपरेशन कराने का, उनकी रिपोर्ट अगर आप भेज दें, यानी आप मुझे भेज दीजिए, मैं डॉक्टर साहब को भेज दूंगी वो, तो क्या आपके पास ऐसी रिपोर्ट है मौजूद उन डॉक्टर साहब की जिन्होंने कहा ऑपरेशन हो सकता है, 3 लाख मांगे?
ये रिपोर्ट मेरे पास मौजूद है, मैं इंशाल्लाह सुबह देखूंगा।
ٹھیک ہے
تو انشاءاللہ بھجوا دوں گا آپ کو میں وہ رپورٹ.
ڈاکٹر صاحب آپ کو اور کچھ پوچھنا ہے؟ کیونکہ میں آپ کی بات میں ان کو بتا دیتی ہوں, ان کے تک آپ کی آواز نہیں جا رہی. اور کیا پوچھنا چاہتے ہیں آپ ان سے؟ یہ رپورٹ بھیج دیں گے.
نہیں, یہ جس طرح سے بتا رہے ہیں یہ پیدائشی نوعیت کی جو معاملات ہیں خاص طور پہ موروثی معاملات ہیں, ان میں تو بہت کم گنجائش کسی ایسے کام کی ہوتی ہے. بہرحال وہ اگر رپورٹ ہو تو ہمارے لیے کسی فیصلے پہ پہنچنے میں آسانی ہو جائے گی. انشاءاللہ یہ رپورٹ بھیجیں, پھر ہم دیکھتے ہیں کہ کیا کر سکتے ہیں.
اچھا میں ڈاکٹر صاحب آپ سے پوچھنا چاہتی ہوں. جی ذوالفقار بولیے.
میں ان سے پوچھتا ہوں میری رپورٹ کہاں ہے. جی جی میں ان سے پوچھتا ہوں جو میڈیکل میری رپورٹ ہے وہ کہاں ہے, مجھے دے دیں تو میں اگر ڈاکٹر صاحب مجھے دیتے ہیں رپورٹ تو وہ پھر میں آپ کو صبح بھجوا دوں گا انشاءاللہ.
بس ٹھیک ہے. وہ نام کیا ہے ڈاکٹر صاحب کا جنہوں نے آپ کا علاج کیا, جنہوں نے یہ بتایا ہے آپ سے, نام یاد ہے آپ کو ان کا؟
جی وہ راول پنڈی میں ہیں, الشفا ہسپتال میں. وہ سری لنگا سے ٹیم آتی ہے.
اچھا
سری لنگا سے.
اچھا
تو وہ بنوائیں گے. جو ہمارے ساتھی ڈاکٹر تھے جنہوں نے میرا علاج کیا ہے ایک سال کا کورس ہے, وہ ڈاکٹر عمر صاحب ہیں. وہ ہم دونوں ہی پڑھتے تھے کچھ ہی, بس وہ ابھی ڈاکٹر بن گئے ہیں. تو وہ ہمارے شہر اپنے کے ہیں, راجل کے ہیں.
اچھا
انہوں نے اتنا کوشش کی ہے, وہاں تک لے گئے یہ بھائی. جی
اچھا تو ڈاکٹر صاحب ایسا ہے کہ ذوالفقار چونکہ راجن پور میں رہتے ہیں تو کیا یہ اگر کراچی آئیں تو ان کا علاج ممکن ہو سکے گا؟
انہوں نے بتایا کہ یہ پنڈی شفا ٹرسٹ آئی ہاسپٹل میں دکھایا ہے. کہ شفا ٹرسٹ آئی ہاسپٹل ایک چیریٹیبل ادارہ ہے, بہت بڑا ادارہ ہے اور بہت کمپیٹنٹ لوگ وہاں پر موجود ہیں. وہاں پر علاج کی ہر سہولت میرے خیال سے کراچی کے نسبت یہ وہاں پر زیادہ آسان رہے گا ان کو. اور اگر وہاں کی کوئی رپورٹ یہ بھیج سکیں مجھے یا آپ کے ذریعے سے تو وہ زیادہ ایسی ہوگی کہ جس پر کوئی رائے قائم کی جا سکتی ہے, وہ مشورہ دیا جا سکتا ہے.
تو ذوالفقار صاحب
کراچی کی نسبت میں کراچی کی نسبت ان کو میں یہ شفا ٹرسٹ آئی ہاسپٹل راول پنڈی کا مشورہ دوں گا.
اچھا
بہت بڑا آنکھوں کا ادارہ ہے.
تو ذوالفقار صاحب کے شفا ہاسپٹل نے بھی آپ کو یہ بتایا ہے کہ آپ کی آنکھوں کا علاج ہو سکتا ہے؟
الشفا والے تو کہتے رہے ہیں ابھی آپ کی بنائیں گے. لیکن الشفا میں ایک ٹیم آئی تھی جمعرات کو, وہ کہنے لگے ہم سری لنگا سے آئے تھے.
اچھا
تو یہ پاکستان والے ڈاکٹر جو ہیں آپ کی آنکھیں نہیں بنا سکتے, ان کا کام نہیں ہے, ان کے پاس ایسے آلات موجود نہیں ہیں جو آپ کو دکھائی دے, یعنی کہ آپ کے بنے واپس بنا سکے.
اچھا
تو ہم سری لنگا والے آپ کے بنائیں گے. وہاں پہ وہاں کی کوئی خاتون تھی, ان کا نام بھی مجھے یاد نہیں ہے.
ٹھیک ہے
وہاں پہ لکھا ہوا ہوگا شاید. تو انہوں نے مجھے اپنا میرے لیے دعا بھی کی تھی, مجھے اپنا بھائی بھی بنایا تھا. اس نے کہا بھائی آپ کی آنکھیں شروع سے خراب ہیں لیکن اللہ کا شکر ہے آپ کی آنکھیں بن جائیں گی. جن کی شروع سے خراب ہوتی ہیں نہیں بن سکتی, وہ بڑی مشکل ہوتا ہے. لیکن آپ کے اثرات دکھائی دے رہے ہیں. ہم جو جب آپ کو مشین لگاتے ہیں آپ کی آنکھوں کے سامنے رکھتے ہیں تو وہ جو ہے کیا کہتے ہیں آپ کے اثرات دکھائی دیتے ہیں بھی, آپ کی آنکھیں بن جائیں گی, ذمہ واری ہے.
اچھا
انہوں نے کہا تھا.
یہ تو بڑی خوشی کی بات ہے اور خدا کرے کہ ایسا ہو. مگر میں ایسا کروں گی, مجھے ڈاکٹر صاحب کی بات جو ہے وہ سمجھ میں آ گئی ہے. بات یہ ہے کہ آپ کے لیے کراچی جانا, وہاں رہنے کے اخراجات برداشت کرنا کافی مشکل ہوگا. اگر آپ کو پتہ ہے ڈاکٹر آصف ہمارے پروگرام میں آتے ہیں اور بہت ہی مہربان ہمارے وہ آنکھوں کے ڈاکٹر ہیں, اور وہ بہت سے ملکوں میں جا کے آپریشن کرتے ہیں, والنٹیئر ہیں وہ بہت بڑے. تو میں یہ کروں گی کہ میں ڈاکٹر صاحب سے آپ کی بات کرواؤں گی. وہاڑی آپ سے کتنی دور ہے, آپ کے راجن پور سے وہاڑی کتنا دور ہے؟
وہاڑی پنجاب میں ہمارے قریب ہے, ہم جا سکتے ہیں. ملتان کے قریب ہے وہاڑی.
بس ٹھیک ہے تو میں ٹھیک ہے میں ٹائم لے کے آپ کو دیتی ہوں. وہاڑی میں آپ کو ٹائم لے کے ان سے دیتی ہوں ڈاکٹر صاحب سے. آپ وہاں جائیے گا کیونکہ کراچی آنا مجھے پتا ہے کسی بھی آدمی کے لیے, پھر یہاں پہ رہنے کے کرنا اخراجات وہ آپ کے لیے مشکل ہوگی. میں نے اپنے سننے والوں سے کہا ہے کہ آپ کے لیے کچھ بھی کر سکیں اگر ہمیں جو بھی خط ملیں گے میں ضرور بتاؤں گی. پہلی بات تو یہ ہے کہ سچ مچ جو صحیح بات ہے کہ یہ اسٹیٹ کا فرض ہوتا ہے, کسی بھی ملک کی حکومت کا فرض ہوتا ہے.
ابھی بات چلتے چلتے ایک بات آپ کو بتاتا ہوں, پھر ساری باتیں میں آپ کی سنوں گا.
جی
یکم جنوری سے لے کر آج تک یہ آپ کا پروگرام صحیح نہیں چل رہا ریڈیو پہ. خالد حمید صاحب کو بھی کہہ دینا بھائی ہم آپ کی خبریں نہیں سن رہے, ہمیں صحیح صاف نہیں سنی دے رہا جنوبی پنجاب میں. مہربانی کر کے یہ نشریات کو بھی ٹھیک بنائیں اور آپ کا پروگرام بھی ہم موبائل پہ ٹھیک سن سکتے ہیں, فیس بک تو ہمارے پاس نہیں ہے لیکن ریڈیو پہ ہم ٹھیک نہیں سن پا رہے ہیں.
اچھا موبائل پہ آپ لوگوں کے پاس کوئی ایپ, آپ کس طرح سنتے ہیں موبائل پر؟ مطلب ڈائریکٹ جا سکتے ہیں آپ ہمارے پروگرام پر؟
مثلا ابھی جیسا کہ ابھی فون کر رہے ہیں نا آپ کو,
ہاں ہاں ٹھیک ہے,
ایسے ایسے سنتے ہیں.
نہیں فرض کریں آپ فون نہیں کر رہے ہوتے, مجھے پتا ہے کہ ایسے ایپس ہوتے ہیں جن پہ آپ سن سکتے ہیں پروگرام. میں جاننا چاہتی ہوں کہ آپ لوگ کس طرح سنتے ہیں ہمارا پروگرام موبائل پر, جب سنتے ہیں تو اس کا طریقہ کیا ہوتا ہے؟
جی موبائل پر تو ہم لوگ نہیں سنتے, جیسا کہ اگر آپ کا نمبر مل جاتا ہے تو وہ ہم ہولڈ کرتے ہیں تو آپ کی بات ہم سن رہے ہوتے ہیں.
اچھا اچھا چلیے میں آپ کو فکر نہیں کریں, میں آپ کو ریکارڈنگ بھیجوں گی آپ کے موبائل پر تاکہ اپنا پورا پروگرام آپ ڈاکٹر صاحب کی باتیں بھی سن سکیں. تو بہت شکریہ ذوالفقار صاحب, اور میں آپ سے بہت جلد دوبارہ رابطہ کروں.
کیلنڈر بھی میرے لیے
میں آپ کے لیے
میرے لیے بھجوائیں,
دونوں بھائیوں کے لیے بھیجوں گی, آپ کے لیے بھی اور آپ کے بھائی کے لیے, بے فکر رہیے. ٹھیک ہے, خدا حافظ میری طرف سے. اچھا
آپ کو
جی اچھا ڈاکٹر صاحب میں کچھ اور پیغامات ہیں اس پہ فیس بک پر. چودھری شریف صاحب نے آپ کی کاوشوں کی تعریف کی ہے. زرغون شاہ آفریدی نے لکھا ہے, انہوں نے پہلی کہانی کے حوالے سے کہ ایسے کاروکاری کے واقعات معاشرے میں تعلیم اور دین کے بارے میں لاعلمی کی وجہ سے ہوتے ہیں. مجھے اتنا افسوس ہوتا ہے زرغون شاہ آفریدی صاحب کہ آپ جیسے لوگ کے ہوتے ہوئے, مطلب زیادہ تر لوگ ان چیزوں کے خلاف ہیں, لیکن جب تک آپ لوگ کھڑے نہیں ہوں گے نا, جیسے کہ دیکھیے ایک نابینا پیش امام اگر کھڑے ہو سکتے تھے, آپ سب کے کہیں نہ کہیں کوئی ریسورسز ہوتے ہیں, تو آپ لوگ کوشش کیجئے کہ یہ چیزیں, کیونکہ جن چیزوں کو دین کا نام استعمال کیا جاتا ہے ایسی چیزوں میں, اس کو مذہبی فریضہ سمجھ لیا جاتا ہے کہ اگر کسی لڑکی پہ انہیں شبہ ہو گیا تو غیرت ان کی جوش میں آ گئی اور انہوں نے قتل کر دیا, تو اس سے تو کوئی مسئلہ حل نہیں ہو جاتا کسی بچی کو قتل کرنے سے. تو پلیز آپ سب کوشش کیجئے ایسے چیزوں کو روکنے کی, اور رک سکتی ہیں. اس کا ثبوت یہ کہانی, اور اس سے پہلے آپ کو یاد ہوگا مختارہ مائی کا جو واقعہ ہوا تھا, اس میں بھی گواہی دینے کوئی بھی نہیں آیا تھا, بڑے بڑے باثر لوگ تھے اور ایک غریب مسجد کے امام جو تھے وہ کھڑے ہو گئے تھے, انہوں نے اس کے حق میں گواہی دی تھی, اس وجہ سے پوری دنیا میں یہ کہانی گئی تھی. اور اس کے بعد خیر مجھے معلوم نہیں کہ اتنا لمبا کیس ہے کہ کیا ہوا اس کے بعد, لیکن بہرحال ایک مسئلہ سامنے آیا اور اس کے بہت سے حل بھی سامنے آئے. اچھا ڈاکٹر صاحب, اب آپ کے لیے میں ایک پیغام ہے کہ طاہر مجید نے لکھا ہے کشمیر سے, بھارتی کشمیر سے, کہ کشمیر میں سینکڑوں افراد پیلٹس کی وجہ سے اپنی بینائی سے محروم ہو گئے جو احتجاج کے دوران سیکیورٹی فورسز نے فائر کیے تھے, اور اس کے لیے ساری دنیا کی توجہ کی ضرورت ہے. میں آپ سے یہ پوچھنا چاہتی ہوں کیونکہ واقعی ایسے سینکڑوں لوگ ہیں ہاسپٹلس میں, اور کیا اس کا کوئی ممکن ہے تدارک, جب ایک دفعہ ان کی آنکھیں پہ زخمی ہو جائیں تو کیا وہ دوبارہ ٹھیک ہو سکتے ہیں؟ پھر
دیکھیے یہ ایسی چیز نہیں کہ جس کے بارے میں کوئی جنرل اسٹیٹمنٹ دی جا سکے. ایک انجری ہوتی ہے, اس کی سیویریٹی ویری کرتی ہے, اس کی شدت مختلف ہو سکتی ہے, کچھ زیادہ انجر ہو سکتا ہے, کچھ کم انجر ہو سکتا ہے, اور اس کے مطابق کیس ٹو کیس ہم اس کے میرٹس پر یہ فیصلہ کرتے ہیں کہ ان کا کیا ہو سکتا ہے اور کیا نہیں ہو سکتا. یہ چیز ایسی نہیں ہے کہ جو یعنی ٹیلی فون پر یا ریڈیو پر پروگرام پر کوئی اس کا علاج ہو سکے. ظاہر ہے کہ اس کے لیے ہاسپٹلز ویل اکوپڈ اینڈ ویل ٹرینڈ اسٹاف کے ساتھ ہاسپٹلز جو ہیں جہاں پر فیسلٹیز ہوں وہاں پر یہ ان کا معائنہ ہو کے اور پھر یہ فیصلہ ہو سکتا ہے. ہمارا مسئلہ یہ ہے اور جس کی طرف یہ توجہ دلا رہے ہیں کہ یہ جو دور دراز کے علاقے ہیں ان میں وہ سہولیات ان غریب لوگوں کو میسر نہیں ہے, مہیا نہیں ہے. شہروں میں ہوتی ہیں اور گاؤں گوٹھوں میں یہ سہولتیں جہاں پر کہ ہمارے یہاں کی اکثریت رہتی ہے ان تک یہ سہولیات پہنچ نہیں پاتی ہیں. ہمارے یہاں ایسا باقاعدہ نظام پرائمری سیکنڈری ٹرشری کیئر کا ہے نہیں. تو بس اب یہ اس میں تو ایک سرکار کے کام ہے, ایک چھوٹی سی این جی او کیا کر سکتی ہے اس سلسلے میں نہیں جانتا. دعا گو ہوں اور میں اپنا ممکن حد تک کوششوں میں ہوں کہ میں جو کچھ کر سکتا ہوں انشاء اللہ عزیز آپ کے توسط سے ان لوگوں کے کام آ سکوں, میں کسی در اس کے کام آ سکوں, تو آپ ضرور میرا ان سے رابطہ کرائیے, بھیجیے میرے پاس
جی
ان کی رپورٹیں بھیجیے.
بالکل میں
حاضر اس کے لیے انشاءاللہ.
ڈاکٹر صاحب میں آپ کا بہت شکریہ ادا کرتی ہوں, اور میں چاہوں گی کہ جاتے ہونے سے پہلے آپ ایک دفعہ اپنے ویب سائٹ کا پتہ بتائیں. آپ کی ویب سائٹ پہ بڑی مفید معلومات موجود ہیں بچوں کی آنکھوں کے علاج کے بارے میں, تو ذرا پلیز اگر آپ اپنا پتہ بتا دیں.
visiontrust.pk بہت سادہ سا ہے.
ویژن
ٹرسٹ ایک ہی لفظ ہے, ویژن ٹرسٹ VISION ویژن ویژن ٹرسٹ یہ ایک ہی لفظ ہے, visiontrust.pk.
اور میں نے تو خالی ڈاکٹر صاحب کا نام ٹائپ کیا تھا, مظہر آوان صاحب, ڈاکٹر مظہر آوان, तो फौरी तौर पे उनका पूरे वेबसाइट और बहुत से उनके कमेंट्स उनके बारे में बहुत सी चीज़ें सामने आई। डॉक्टर साहब बहुत मेरा शुक्रिया कबूल कीजिए, अल्लाह मियाँ आपको ऐसा ही नेक काम करने की तौफीक दे, और मैं अब तमाम लोगों की तरफ से आपको खुदा हाफिज़ कहती हूँ। तो सामिन हम एक छोटी सी आईडी की तरफ चलते हैं और आईडी के बाद हम चलेंगे एक और कहानी की तरफ और मज़ीद कॉलर्स की तरफ। आपसे दरख्वास्त है कि फोन अब हम नहीं ले रहे हैं मज़ीद, इसकी वजह यह है कि
जब रेडियो हो दूर और खबरें हों अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urduvoa.com।
अच्छा, बहुत से लाइक्स हैं, पैगामात हैं। हकीम इकबाल ने कहा है आई लव वीओए, और असदुल्ला हक्कानी ने भी सलाम कहा है डॉक्टर साहब को जलालाबाद से, और इब्ने फ़कीर साहब ने लिखा है कि अमेरिका में होने वाले जिंसी जराइम पर भी कभी आपकी नज़र पड़ी है, दुनिया में सबसे ज़्यादा है। इब्ने फ़कीर साहब, एक तो कभी भी एक जुर्म दूसरे जुर्म का जवाज़ नहीं होता, कारोकारी का जवाज़ ये नहीं है कि अमेरिका में क्या हो रहा है। अमेरिका में जो भी हो रहा है, कोई भी जिंसी जुर्म हो रहा है बुरा है, लेकिन अमेरिका में ये ज़रूर है कि कोई भी शख्स जब कानून के सामने आता है तो उसको माफ़ी नहीं मिलती, उसका जो भी जुर्म हो, और कानून की पासदारी। और आपने देखा है कि पाकिस्तान में भी कवानीन में तरमीम हुई है, ये जो माफ़ी दे दी जाती थी खानदानों को कि दूसरा ख़ानदान माफ़ कर दे, तो ये सब चीज़ें अच्छी हैं। और मुझे उम्मीद है कि आप जराइम को रोकने की कोशिश करेंगे, कहीं भी हो, अमेरिका में हो या पाकिस्तान में हो, जुर्म कहीं भी अच्छा नहीं होता, और हमारी कोशिश ये होती है उसे सामने लाएं अपने प्रोग्रामों के ज़रिए। अगर आप हमारे प्रोग्राम सुनते हैं तो आपने बहुत तनकीदी प्रोग्राम सुने होंगे हमारे, सियासत पर भी, अमेरिका की और बहुत सारी चीज़ों पर। तो बहुत शुक्रिया भारत। मुहिबुल्ला राना दिलशाह साहब और शमीम खान साहब हमारे साथ हैं, मैं चाहूँगी बहुत जल्दी जल्दी सिर्फ एक एक जुमला आप सबसे, मुहिबुल्ला साहब सबसे पहले कश्मीर से। जी मुहिबुल्ला साहब जी, वालेकुम सलाम मोहिब साहब। और मैं बल्कि मोहिब साहब जी,
आप और डॉक्टर साहब को सलाम कहता हूँ। ये गैरत के नाम से जो बात चल रही है, हमारा ये रिक्वेस्ट है बलूचिस्तान गवर्नमेंट से कि हमारे इलाके में यहाँ एक दहशतगर्द है, मजीद नामी शख्स है, वो तो बल्कि लोगों को यही तरबियत देता है दहशतगर्दी का और गैरत के नाम से, कि ये बिल्कुल अपने तरफ से एक मजहब बनाया हुआ है
जी।
एक
वो बनाया मैं, हुआ मैं बहुत शुक्रिया। ये एक ऐसी चीज है जिस पे आप तफसील से बात करना चाहेंगे, अगर आप मुझे कांटेक्ट करें खत के जरिए तो मैं जरूर आपका आपको नशर करूंगी। लेकिन अब मैं राना दिलशाह साहब से और शमीम खान साहब से माजत चाहती हूँ, क्योंकि हमारे पास एक और कहानी है जो बहुत अच्छी है, लेकिन वो थोड़ी तफसील है। शमीम साहब सॉरी आपसे, और अगर वक्त हुआ आखिर में मैं आपको लेती हूँ, लेकिन कहानी हम सुनते हैं। सूबेदार साहब ने हमें ये कहानी भेजी है, रिटायर्ड सूबेदार मोहम्मद शरीफ साहब ने।
मैं आजाद कश्मीर बालाकोट के एक गांव बंदे से सूबेदार रिटायर्ड मोहम्मद शरीफ खान आपसे मुखातब हूँ। मैं आपको अपनी जिंदगी की कहानी सुनाने जा रहा हूँ। अपनी कहानी सुनाने से पहले मैं इख्तसार से गांव के लोगों की गुजर बसर के तड़का करूँगा। हमारे बचपन के जमाने में गांव के लोगों की अक्सरियत पॉवर्टी लाइन के नीचे जिंदगी गुजारती थी, हमारा घर भी उनमें से एक था। लोगों की गुजर औकात का इंसार माल मवेशी पालने और खेती बाड़ी पर था। कम लोग मेहनत मजदूरी की गरज से कराची जाते और मुलाजमत फौज की मुलाजमत इख्तियार करते थे। अब मैं अपनी कहानी की तरफ जाता हूँ। मैं अपने 5 बहन भाइयों में सबसे बड़ा था और प्राइमरी और मिडिल तक तालीम 2 स्कूलों से पास करके हाई स्कूल रावलाकोट में दाखिल हुआ, और जिसकी मुसाफत 12 किलोमीटर तक थी। पैदल आना जाना था क्योंकि पब्लिक सर्विस का इंतजाम न था। हमारी घरेलू जिंदगी अपने वसाइल के अंदर सादा मगर खुश और खुर्रम थी, लेकिन अचानक हमारे घर में एक बड़ा बहरान आ गया। मेरी वालदा मोहतरमा 2 दिन की कलील मुद्दत के बाद अचानक इंतकाल कर गई और घर का निजाम जो उन्होंने संभाल रखा था डिस्टर्ब हो गया। एक भाई जो दूध पीता रह गया था मुनासिब देखभाल न होने के बाद सो भी अल्लाह को प्यारा हो गया। कुछ दिनों तक हमारी रिश्तेदार खवातीन ने घर की देखभाल और हांडी रोटी बनाने में हमारी मामलत की। आहिस्ता आहिस्ता ये जज्बा भी वहां पड़ गया। اور یہ کام والد صاحب کو خود نبھانا پڑا, لیکن باوجود اس کے بھی والد صاحب نے مجھے اسکول سے نہ اٹھایا اور ہمارے گھر میں اچھا خاصا بحرانی کیفیت کا شکار ہو گیا. میری ایک ممانی صاحبہ تھی جو بہت نیک سیرت اور دردر رکھنے والی خاتون تھی, جنہوں نے ہمارے گھر کو مسلسل سہارا دے رکھا تھا اور پڑوس میں ہی رہتی تھی اور اپنے گھر کا کام کاج کر کے ہمارے گھر کا کام کاج کا بیڑا انہوں نے اٹھا رکھا تھا اور ٹوٹ پھوٹ سے ہمارے گھر کو انہوں نے بچایا. پھر میرے والد صاحب کی اصرار پر اپنی کمسن لڑکی کا رشتہ بلکہ شادی دے کر, اس وقت تک لڑکی کی عمر 11 سال تھی اور میری عمر 16 سال تھی, اور دونوں ماں بیٹی نے مل کر ہمارے گھر کا نظام سنبھال لیے اور اس دوران میٹرک کے امتحان ہوئے, نتیجہ وہی نکلا جس کی مجھے امید تھی, انگریزی اور حساب میں فیل ہو گیا کیونکہ ان دونوں مضامین میں میں بہت کمزور تھا, اور سپری میں بھی فیل ہو گیا اور تیسری بار میں امتحان میں شامل ہوا اور پھر بھی فیل ہو گیا. آج میرے لیے ممکن نہ تھا کہ میں تعلیم جاری رکھ سکوں, میں نے اسکول چھوڑ دیا اور فوج میں بھرتی ہو گیا. میں آپ کو بتاتا چلوں کہ میں بار بار پھر انہیں سے دل برداشت نہ ہوا کیونکہ میں جانتا تھا کہ بنیادی طور پر میں جن مضامین میں کمزور ہوں اور ٹیوشن کرنے کی ضرورت ہے, لہٰذا میں محنت کروں گا اور پاس آ جاؤں گا, لہٰذا میں نے ایسا ہی کیا اور والد صاحب کی خواہش اور شوق کے مطابق میں نے تعلیم حاصل کی اور میرا آخر میں نے ماسٹر ڈگری تک حاصل کی. فوج کی ابتدائی تربیت حاصل کرنے کے بعد 1971 کے وسط میں یونٹ مشرقی پاکستان کے حالات ٹھیک نہ تھے اور مغربی پاکستان کی سرحد پر پاک والد کشیدگی عروج پر پہنچ گئی. میرا آخر 1971 کی جنگ کا اعلان ہوا, اگرچہ جنگ بندی جلدی ہونے کا اعلان ہو گیا لیکن عملی طور پر مغربی سرحدوں پر جنگ جاری رہی اور 1974 میں امن ہوا اور میں چھٹیاں ملی اور فرصت کے اوقات میں میں نے میٹرک کا امتحان پاس کر لیا. میری خوشی کی انتہا نہ رہی کہ تعلیم حاصل کرنے کا راستہ کھل چکا تھا. آرمڈ سروسز بورڈ میں ریگولر پڑھائی کر کے نہ صرف امتیازی نمبروں پر انٹرمیڈیٹ کا امتحان پاس کیا بلکہ کلاس میں تیسری پوزیشن حاصل کر کے 500 روپیہ انعام بھی لیا. پھر بی اے اور ایم اے پولیٹیکل سائنس کے مضامین میں پاس کر کے ڈگری لی. جن لوگوں نے تعلیم حاصل کرنے میں مجھے یہ تحریک دی, معاملت کی, اور ان لوگوں میں صوبیدار یعقوب اور ماسٹر الیاس صاحب اور بریگیڈیئر ریٹائر زرین صاحب شامل ہیں, میں ان کو بھی اپنے آپ اس پلیٹ فارم سے خراج تحسین پیش کرتا ہوں. دوسرا بحران 1982 میں اس وقت آیا جب میرا چھوٹا بیٹا فوت ہوا اور میری مسز کو شاک ہوا اور فشار خون اچانک بلند ہوا اور ان کو فالج کا اٹیک ہو گیا. یہ اٹیک شدید تھا اور پورا سائٹ پیرالائزڈ ہو گیا, لیکن قدرت ہر مشکل کے بعد آسانی کا بھی دروازہ کھول دیتی ہے. بر وقت علاج معالجے کے بعد بیجان حصے میں پھر سے جان پیدا ہونا شروع ہو گئی اور معجزاتی طور پر پھر سے اٹھ کھڑی ہوئی. علاج معالجے کے ساتھ ساتھ گھریلو کام کاج میں جت گئی اور تاحال اللہ تعالیٰ نے اس کو صحت مند رکھا ہوا اور البتہ متاثرہ حصہ میں کچھ معمولی درد رہتا ہے. ان دنوں نے پڑھے لکھے سپاہیوں اور چھوٹے عہدیداروں کے لیے کمیشن متعارف کروایا, جس میں سے بہت سے عہدیدار کمیشن حاصل کر کے فوج کے اونچے درجے پر گئے. اس دوڑ میں میں نے بھی حصہ لیا, کامیابی سے آئی ایس ایس بی کے امتحانات پاس کیے, لیکن بعد میں مجھے کارٹون ٹریننگ کے لیے نامزد نہ کیا گیا. یہ ایک اعلیٰ سی کہانی ہے, لیکن میں سینئر کمیشن نہ حاصل کر سکا لیکن میں جونیئر کمیشن حاصل کرنے میں کامیاب رہا اور صوبیدار کے عہدے پر ریٹائرڈ ہوا. ریٹائرڈ ہونے کے بعد میں نے برٹش پیٹرولیم میں باٹا سیکورٹی انسپیکٹر منتخب 3-4 سال یادگار وقت گزارا, اور والد صاحب کے انتقال ہونے پر برٹش پیٹرولیم سے سروس چھوڑ کر سوشل ورک میں آ کر لگ گیا اور آج تک.
تو سامعین یہ تھیں آج کی کہانیاں, صوبیدار صاحب کی کہانی, محمد شریف صاحب کی کہانی بہت ہی قابل داد ہے اور مجھے امید ہے ان کی زندگی ایسی کامیاب رہے گی. آئندہ کسی پروگرام میں ہم انہیں مدعو کریں گے تاکہ یہ تفصیل سے آپ سے بھی بات کریں. آپ بھی ہمیں ایسی کہانیاں بھیجتے رہیے, ہمیں انتظار رہے گا. ایک پہلی کہانی کار کے لیے یہ جو فیض صاحب کا کلام ہے, بول کے لب آزاد ہیں تیرے, ہم انہیں ڈیڈیکیٹ کرتے ہیں. اور یہ بھی سنیے, داد دیجیے, ہمارے پروڈیوسر اسفر امام تھے, ہمارے انجینئر میں نے آپ کو بتایا. اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.